यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाको बैठकमा बाढ़ी पहिरो र प्राकृतिक प्रकोपबाट नागरिकको जीवधनको रक्षाका लागि प्रभावकारी कदम चाल्न सांसदहरूद्वारा सरकारको ध्यान आकर्षण। विभिन्न सत्र देशका लागि प्रस्तावित राजदूतहरूको सुनवाई भदौ 14 गतेबाट हुने। इजरायलले कब्जा गरेको गाजाको पश्चिमी किनारा स्थित शिविरमा हवाई आक्रमणमा 5 जनाको मृत्यु र जापानमा शक्तिशाली चक्रपातका कारण हवाई उडान प्रभावित। अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं संसदको प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसक्दा जनतामा निराशा बढ़ेको बताउनुभयो। बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताका हैसियतले बोल्नुहुँदै अध्यक्ष दाहालले नेपाल विद्युत प्राधिकरणले उद्योग व्यवसायीहरूबाट उठाउन बाँकी विद्युत महसूलको बक्यौता उठाउन लागेपछि सरकारले प्राधिकरणको नेतृत्वलाई विभिन्न अभियोग लगाएर स्पष्टीकरण सोध्ने र पदबाट हटाउने गलत प्रयास गरे बताउनुभयो। अध्यक्ष दाहालले सत्ता साझेदार दलहरूले सरकार गठनको बेलादेखि नै उठाउँदै आएको संविधान संशोधनको मुद्दा पर्याप्त छलफल र तयारी गरेर मात्रै अगाडि बढ़ाउन सुझाव दिनुहुँदै आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न आफूहरू समेत तयार रहेको प्रश्न पार्नुभयो। पूर्व प्रधानमन्त्री समेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष दाहालले संसदीय व्यवस्थामा सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षी दलले पाउने परम्परा रहेको उल्लेख गर्नुहुँदै भ्रष्टाचारका काण्डहरू लुकाउने उद्देश्यले सत्ता पक्षले लेखा समितिको अध्यक्ष समेत आफैले राख्न खोजेको आरोप लगाउनुभयो। अध्यक्ष दाहालले पछिल्लो समय व्यवस्थित हुँदै गएको त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीले हस्तक्षेप गरेको र अघिल्लो सरकारले अगाडि बढ़ाएका राष्ट्रिय महत्वका योजनाहरू हटाउन थालेकोमा आपत्ति समेत जनाउनुभयो। यसअघि आजको बैठकको शुरूमा सांसदहरूले बाढ़ी पहिरो र प्राकृतिक प्रकोपबाट नागरिकको जीवधनको रक्षाका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले प्राकृतिक विपदमा परि घाइते भएका नागरिकको उपचार तथा धन झन गुमाएकाहरूलाई उचित क्षतिपूर्ति दिन सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै बैठकमा सांसदहरूले बाढ़ी पहिरोको उच्च जोखिममा रहेका बस्तीहरूको सुरक्षित स्थानमा स्थानान्तरण गर्न बढ़दो सड़क दुर्घटना नियन्त्रण गरी नागरिकको जीवधनको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यान आकर्षण गराउनुभयो। यसै गरी सांसदहरूले विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि ठोस योजना ल्याउनु पर्ने, शिक्षकको रिक्त दरबन्दीमा नियमित पदपूर्ति हुने गरी कार्यतालिका बनाएर लागू गर्नुपर्ने तथा शिक्षकको कार्यक्षमता बढ़ाउन राज्यले लगानी बढ़ाउनुपर्ने, भ्रष्टाचार नियन्त्रणका लागि ठोस कदम चाल्नुपर्ने, जंगली जनावरले कृषि बालीमा पुर्याएको क्षति नियन्त्रणका लागि जंगली जनावर नियन्त्रण नीति बनाए लागू गर्नुपर्ने, डेंगू रोगको संक्रमण नियन्त्रणका लागि संयन्त्रहरूलाई सक्रिय र प्रभावकारी बनाउनुपर्ने लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। संघीय संसदको संसदीय सुनवाई समितिले विभिन्न सत्र देशका प्रस्तावित राजदूतहरूको भदौ 14 गते शुक्रबारदेखि उजुरी कर्तासँग छलफल र सुनवाई गर्ने निर्णय गरेको छ। समितिको आज बसेको बैठकमा प्रस्तावित 17 जना राजदूत विरूद्ध प्राप्त उजुरी खोलेर समितिका सदस्यहरूलाई अध्ययनका लागि वितरण गरिएको छ। विभिन्न देशका लागि प्रस्तावित 17 जना राजदूत विरूद्ध संसदीय सुनवाई समितिमा 9 वटा उजुरी परेको छ। बैठकमा समितिका सभापति ईश्वरी देवी न्यौपानेले भदौ 14 गते उजुरीकर्ताहरूसँग छलफल गरेर 16 गतेदेखि विभिन्न सत्र देशका राजदूतहरू नियुक्तिका लागि सिफारिश भएकासँग सुनवाई गर्ने कार्यतालिका पारित भएको बताउनुभयो। समितिले भदौ 14 गते 16, 17, 18, 19, 20, 24 र 25 गते विभिन्न 17 देशमा राजदूतहरू नियुक्तिका लागि सिफारिश भएकासँग सुनवाई गर्ने र यही बीचमा राजदूत नियुक्तिका विषयमा उठेको समानुपातिक प्रतिनिधित्वका विषयमा परराष्ट्र मन्त्रीसँग छलफल समेत अगाडि बढ़ने निर्णय गरेको छ। समिति आजको बैठकमा सांसदहरूले राजदूत सिफारिश समानुपातिक नभएको भन्दै असन्तुष्टि जनाउँदै दलित, मधेसी, थारू जस्ता समुदायलाई राजदूत नियुक्ति गर्दा नसमेटिएको विषयमा प्रश्न गर्नुभयो। सांसदहरूले संविधानमै लेखिएको र यसअघि पनि समावेशी बनाउने विषयमा परराष्ट्र मन्त्रीसँगको छलफल र समावेशी बनाउने विषयमा मन्त्रीबाट भएको प्रतिबद्धता पूरा हुन नसकेको भन्दै कार्यान्वयन हुनुपर्नेमा जोड़ दिनुभयो। गत साउन 30 गते सुनवाई समितिले प्रस्तावित 17 जना राजदूत विरूद्ध 10 दिने उजुरी आह्वान गरेको थियो। गत साउन 14 गते सरकारले विभिन्न 17 देशका लागि राजदूतहरूको नाम सिफारिश गरेको थियो। सरकारले भारतका लागि डाक्टर शंकर शर्मा, चीनका लागि प्राध्यापक डाक्टर कृष्ण प्रसाद गांगुली, संयुक्त राज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी, चन्द्रकुमार घिमिरे, संयुक्त अधिराज्य डाक्टर शिवमाया तुम्मा हाम्पे दक्षिण कोरिया, प्राध्यापक धनव प्रसाद पण्डित इजरायल, रामकृष्ण भट्टराई श्रीलंका र रीता दितालाई पाकिस्तानको लागि आवासीय नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिश गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको ऐतिहासिक रण उजेश्वरी भगवती 2005 रथयात्रा खटयात्राको अवलोकन गर्नुभएको छ। पाल्पा पुगेपछि राष्ट्रपति पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गर्नुभयो। राष्ट्रपतिलाई जनस्तरबाट समेत स्वागत गरिएको छ। पाल्पाको ऐतिहासिक रण उजेश्वरी भगवती रथयात्रा अवलोकनका लागि पहिलो पटक राष्ट्र प्रमुखका रूपमा राष्ट्रपति पौडेल पाल्पा पुग्नु भएको हो। जात्रामा सहभागी हुन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे एवं रक्षा मन्त्री मानवीर राई समेत पाल्पा पुग्नु भएको छ। जात्राको अवलोकनसँगै राष्ट्रपतिले भगवती मन्दिरमा पूजा आराधना गर्नुभयो। राष्ट्रपति पौडेल द फेमस महेन्द्र दलगणको निरीक्षण गर्नुका साथै पाल्पाका निर्वाचित जनप्रतिनिधि लगायतका सरोकारवाला निकायसँग भेटघाट गर्नुभयो। नेपाल अंग्रेज युद्धमा कर्णेल उजिर सिंह थापाले नुवाकोट पाल्पा जितगढ़ी किल्ला विजय गरेको सम्झनामा विगत 2005 वर्षदेखि तानसेन बजारमा भगवतीको रथयात्रा निकालिँदै आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका ओमानका विदेश मन्त्री सयद बर्द बिन हमाद बिन अमुद अल्बु सैदीले आज सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा शिष्टाचार भेट गर्नुभएको छ। भेटका अवसरमा उहाँहरूबीच द्विपक्षीय हित र चासो सहित पारस्परिक लाभका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, परराष्ट्र सचिव सेवा लम्साल लगायतको उपस्थिति थियो। डाक्टर आरजू राणा देउवाको निमन्त्रणामा ओमानका विदेश मन्त्री दुई दिने औपचारिक भ्रमणका क्रममा हिजो नेपाल आउनुभएको हो। यसै गरी परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवा र उहाँको निमन्त्रणामा हिजो नेपाल आउनुभएका ओमानका विदेश मन्त्री सईद बर्द हमाद अमुद अल बुसाइद बीच आज परराष्ट्र मन्त्री डाक्टर आरजू राणा देउवा बीच द्विपक्षीय वार्ता भएको छ। उहाँहरूबीच भएको वार्तामा नेपाल र ओमानको द्विपक्षीय हित सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा कुराकानी भएको थियो। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।
नेपाल टेलिकम को 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
विज्ञापनपछि अब बाँकी समाचार। पहिरोका कारण अवरूद्ध हेटौँडा काठमाडौँ सड़क आजदेखि सञ्चालनमा आएको छ। सड़क विभागले पहिरो हटाएसँगै अवरूद्ध सड़क खुलेको हो। सोलुखुम्बुको थामेका बाढ़ी पीड़ितहरूको उद्धारमा खटिएका 13 नेपाल प्रहरीलाई पुरस्कृत गरिएको छ। गत साउन 26 गते थामेमा आएको बाढ़ीमा फँसेका नागरिक तथा भौतिक सम्पत्ति उद्धारमा सक्रिय प्रहरी निरीक्षक सहित 13 आज जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पुरस्कृत गरेको हो। चक्रिय अन्नपूर्ण पदमार्ग अन्तर्गतको प्रसिद्ध पर्यटकीय स्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका 9 तिखे ढुंगाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास पुरूष र मोलास जुनका मेसी महिला सम्पर्कविहीन भएको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरूङले जानकारी दिनुभयो। भुरूङदी खोलाको पुल नजिक पर्यटकका दुई झोला आइतबार साँझ बाटोमा बेबारिसी अवस्थामा भेटेपछि हिजो दिनभर खोजी गरे पनि अवस्था पत्ता लाग्न नसकेको उहाँले बताउनुभयो। नेपालगंजमा रहेको एउटा पसलबाट ठूलो मात्रामा सुन चाँदी सहित 4 प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले 34 सुन 10.5 किलो चाँदी एउटा गाड़ी र 4 नियन्त्रणमा लिएको जानकारी दिनुभयो। उहाँका अनुसार बरामद भएको सुन चाँदी पसलका संचालक फरार रहेका छन्। बरामद सामानको मूल्य गुणस्तर तथा वैधताका विषयमा अनुसन्धान भइरहेकाले पसलको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ। बाँकेको पूर्वी क्षेत्रलाई सदरमुकाम नेपालगंज जोड्ने राप्ती नदीको सिदनिया घाट स्थित निर्माणाधीन पुल समयमा सम्पन्न हुन नसक्दा स्थानीयलाई आवत जावतमा समस्या भएको छ। हुलाकी राजमार्ग स्थित राप्ती पारीको नरैना र राप्ती सोनारी क्षेत्रलाई जोड्ने वर्षौं पुरानो पुल साँगुरो भएपछि नयाँ पुल निर्माण गर्न थालिएको हो, तर बजेट अभावले निर्माणको काम अलपत्र पर्दा समस्या भएको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको यो रिपोर्ट।
वर्षा र बाढ़ीको समयमा राप्तीपारीका बासिन्दालाई आवत जावत गर्न समस्या हुन थालेपछि 700 मिटर लामो र 11 मिटर चौडाईको नयाँ पुल निर्माणको काम शुरू गरिएको हो। डेढ़ वर्षमा हालसम्म 28% काम मात्र सकिएको छ। नेपाल सरकारबाट समयमा रकम भुक्तानी नहुँदा कामले गति लिन सकेको छैन। निर्माण कम्पनी लुम्बिनी रौताहा बन्दन भगवतीका म्यानेजर राजेश पटेल:
पेमेन्ट नआएकाले गर्दा पनि हामीलाई पनि गाह्रो भइरहेको छ। समयमा पेमेन्ट भयो भने हामी अब 3 वर्षमा यो प्रोजेक्टलाई कम्प्लिट गर्न सक्छौँ।
सिदनिया घाटमा हाल प्रयोगमा रहेको पुल सानो र साँगुरो रहेकाले वर्षा र बाढ़ीको समयमा समस्या र जोखिम हुने गरेको स्थानीयको गुनासो छ। निर्माणाधीन पुल समयमै बने आफूहरूलाई सहज हुने उनीहरूको भनाइ छ। स्थानीय रहमत अली शेख र नूर अली शेख:
डुडुवा जाने बाटो चाहिँ राप्ती जुन छ धेरै सानो भइगयो। यसमा दुईटा गाडी पनि निस्किन गाह्रो छ। यताको बनाइराखेको पुल बनाउँदा चाहिँ बेर भइसकेछ। यो पुल बाहेक अर्को पुल ठुलो बनाउनु पर्यो।
दुईटा गाडी जान मिल्दैन यताबाट, त्यो वाला बाटो बनिहाल्छ पनि राम्रो हुन्छ, गाडी पनि जान मिल्छ।
निर्माण कम्पनीले हालसम्म पहिलो किस्ता अनुसार 24 करोड़ 25 लाख भुक्तानी पाउनु पर्नेमा 2 करोड़ 96 लाख मात्रै पाएको जनाएको छ। बजेटको व्यवस्थापन हुन नसकेका कारण निर्माण कम्पनीलाई भुक्तानी दिन नसकिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय बाँकेको भनाइ छ। इन्जिनियर जनक बहादुर धामी:
हालसम्म 24 करोड़ 25 लाख भुक्तानी पाउनु पर्नेमा 2 करोड़ 96 लाख मात्र भुक्तानी पाएको छ। बजेटको चाहिँ समस्या भएको, यो वर्ष बजेट व्यवस्थापन नभएको कारणले गर्दा
भुक्तानी 2079 माघ 10 गते 4 वर्षभित्र 1 अर्ब 19 लाख लागतमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त पुल समयमै सम्पन्न गर्न पर्याप्त बजेट व्यवस्थापन र समयमै भुक्तानीको चाँचो पाँचो मिलाउन जरूरी देखिएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
नेपालगंजमा पुल समयमा नबन्दा समस्या सम्बन्धी रिपोर्टपछि अब अन्तर्राष्ट्रिय प्रसंग। इजरायलले कब्जा गरेको गाजाको पश्चिमी किनारा वेस्ट बैंक स्थित शरणार्थी शिविरमा हवाई आक्रमण गर्दा कम्तीमा 5 जनाको मृत्यु भएको छ। इजरायल डिफेन्स फोर्स आईडीएफले तुलकाराम शहर नजिकैको नूर साम्स शिविरमा आक्रमण भएको पुष्टि गरेको छ। आईडीएफले आतंकवादी सेलको कमाण्ड कोठालाई लक्षित गरेर पछिल्लो आक्रमण भएको जनाएको छ। वेथलेम नजिकै इजरायली बसोबास गर्नेहरूले गरेको आक्रमणमा 1 को मृत्यु भएको छ भने 3 जना घाइते भएका प्यालेस्टिनी प्राधिकरणले जनाएको छ। अक्टोबर 7 दक्षिण इजरायलमा हमासको घातक हमलाबाट शुरू भएको गाजा युद्ध भएदेखि नै वेस्ट बैंकमा हिंसा बढ़ेको छ। जापानको दक्षिणी क्षेत्रमा आज आएको भारी वर्षासँगै विकसित भएको शक्तिशाली चक्रपातका कारण देशको उडान र रेल सेवाहरू अवरूद्ध भएका छन्। टाइफुन सानसान नामक चक्रपात प्रति घण्टा 216 किलोमिटरको गतिले दक्षिणी अमामी द्वीप समूहतर्फ अघि बढ़िरहेको मौसम पूर्वानुमानकर्ताले बताएका छन्। भारी वर्षाका कारण हामासु र टोयो हासीको मध्य शहरमा बुलेट रेल सेवा अवरूद्ध गरिएको थियो भने जापान एयरलाइन्सले आज र भोलि बुधबार 116 आन्तरिक उडान र 6 अन्तर्राष्ट्रिय उडानहरू रद्द गर्ने बताएको छ। मध्य सिजुओका क्षेत्रमा भारी वर्षा र सम्भावित पहिरो तथा दक्षिणी अमामी क्षेत्रमा आँधीको चेतावनी दिँदै जापानको मौसम विज्ञान विभागले त्यहाँका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ। भारी वर्षाको बावजूद टाइफुन सानसानले टोकियो शहर पार गरी प्रशान्त तटतर्फ अघि बढ़ेकाले शहरमा सामान्य क्षति पुगेको छ। र रूसले युक्रेनमा आज दोस्रो दिन पनि हवाई आक्रमण जारी राखेको छ। हाल देशभरि नै ब्यालिस्टिक आक्रमणको खतरा बढ़ेको युक्रेनी वायु सेवाले जनाएको छ। रूसले युक्रेनमा हिजो संयौं ड्रोन तथा क्षेप्यास्त्र प्रहार गर्दा कम्तीमा 4 जनाको मृत्यु हुनका साथै युक्रेनको ऊर्जा केन्द्र ध्वस्त भएको अधिकारीहरूले बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसले युक्रेनको ऊर्जा केन्द्रमा गरेको हमलाको निन्दा गर्दै युक्रेनलाई आफ्नो निरन्तर समर्थन रहने वाचा गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बाढ़ी पहिरो र प्राकृतिक प्रकोपबाट नागरिकको जीवधनको रक्षाका लागि प्रभावकारी कदम चाल्न सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण। विभिन्न 17 देशका लागि प्रस्तावित राजदूतहरूको सुनवाई भदौ 14 गतेबाट हुने। इजरायलले कब्जा गरेको गाजाको पश्चिमी किनारा स्थित शिविरमा हवाई आक्रमणमा 5 जनाको मृत्यु र जापानमा शक्तिशाली चक्रपातका कारण हवाई उडान प्रभावित। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।